सार्वजनिक खुला स्थलहरूको उचित व्यवस्थापन गर्नु हरेक नागरिकको कर्तव्य हो। यसका लागि आजैबाट जुटौं, केही गरौं।
A social initiative by IMAC, Social Science Baha and Ford Foundation.
नमस्कार, गुड मर्निङ। रेडियो कान्तिपुर, रेडियो राष्ट्रको सुन्दै हुनुहुन्छ। म राजेश पाण्डे तपाईँको साथमा छु। यो टकिङ स्पेस हो। हरेक शनिबार बिहान 9 बजेको कान्तिपुर डायरी र ट्राफिक अपडेटपछि 10 बजेसम्म यहाँहरूले सुन्दै आइराख्नु भएको छ। आईम्याप, सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा टकिङ स्पेसमा हामी पब्लिक स्पेसका विषयमा कुराकानी गर्छौं वा सार्वजनिक स्थल, सार्वजनिक ठाउँका विषयमा कुराकानी गर्छौं। र सार्वजनिक स्थलको संरक्षण, सम्वर्धन र प्रवर्धन हामीले हरेकले किन गर्नुपर्छ भन्ने विषयमा हरेक हप्ता हामीले कुराकानी गर्ने गरेका छौं। आजको टकिङ स्पेसमा हामी सार्वजनिक स्थललाई विश्व सम्पदासँग जोडेर कुराकानी गर्छौं, अर्थात वर्ल्ड हेरिटेजेस वा वर्ल्ड हेरिटेज र पब्लिक प्लेसलाई जोडेर कुराकानी गर्छौं। विश्व सम्पदाको संरक्षणले मात्र पनि कसरी केही महत्वपूर्ण सार्वजनिक स्थलको संरक्षण हुन सक्छ भनेर आज मसँग कुराकानी गर्नको लागि युनेस्को कल्चर युनिट हेर्ने निपुणा श्रेष्ठ मसँग टकिङ स्पेसका लागि भनेर रेडियो कान्तिपुरको स्टुडियोमा हुनुहुन्छ। उहाँसँग आज केही महत्वपूर्ण कुराकानी हुँदैछन्। श्रोता, हामीले वर्ल्ड हेरिटेज वा विश्व सम्पदा भनेर धेरै पटक सुनेका छौं, तर विश्व सम्पदा, कुनै पनि देशको सम्पदा विश्व सम्पदा बन्छ कसरी र यसको संरक्षणले मात्र पनि कसरी केही महत्वपूर्ण सार्वजनिक स्थलको संरक्षण हुन सक्छ भनेर उहाँसँग कुराकानी गर्नुभन्दा अघि नेपालमा सम्पदा संरक्षणमा भएका प्रयासहरूलाई समेटेर तयार पारिएको रिपोर्ट म यहाँलाई सुनाउँछु। त्यसपछि टकिङ स्पेसमा थप कुराकानी अगाडि बढ्नेछ। नेपाल अधिराज्यमा रहेका स्मारकहरूको संरक्षणको मुख्य जिम्मेवारी पुरातत्व विभाग र गुठी संस्थानहरूको भए तापनि हाम्रो देशमा अन्य केही सरकारी निकायहरू छन् जो शुरूदेखि नै स्मारक संरक्षण कार्यमा संलग्न रहेका पाइन्छन्। उत्तरी क्षेत्रमा गुम्बाहरूको मर्मत सुधार कार्य स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेका गुम्बा व्यवस्था समितिले गर्दछ। स्थानीय प्रशासनले पनि जिल्लामा रहेका स्मारकहरूको मर्मत, जीर्णोद्धार र पुनर्निर्माण गर्ने कार्यहरू गर्दै आइरहेका छन्। नगरपालिका र गाउँ विकास समितिहरूले पनि यी कार्यहरू गर्ने गर्दछन्। साथै पशुपति क्षेत्रभित्र पशुपति विकास कोषले र लुम्बिनी तिलौराकोट क्षेत्रहरूमा लुम्बिनी विकास कोषले पनि पुरातत्व विभागको सक्रिय सहयोगमा स्मारकहरूको संरक्षण गर्ने गर्दछ। विश्व सम्पदा सूचीमा रहेका र केही अन्य महत्वपूर्ण स्मारक तथा स्मारक क्षेत्रहरूको संरक्षणमा हामीलाई अन्तर्राष्ट्रिय संघ संस्थाहरू जस्तै युनेस्को, यूएनडीपी, वर्ल्ड हेरिटेज फण्ड आदि र मित्र राष्ट्रहरू जर्मनी, फ्रान्स, जापान, अस्ट्रिया, बेलायत आदिबाट पनि सहयोगहरू प्राप्त भइरहेका छन्। यस किसिमका सहयोगहरू सन् 1972 1982 हनुमान ढोका दरबारको जीर्णोद्धारमा, सन् 1978 1980 अवधिमा स्वयम्भू महाचैत्यको संरक्षण र विकासमा, सन् 1983 हालसम्म पाटन दरबार केशव नारायण चोकको जीर्णोद्धार, पुनर्निर्माण र विकासमा, सन् 1974 1984 भक्तपुर विकास परियोजना अन्तर्गत भक्तपुर र सन् 1991 हालसम्म पनौतीको लागि नेपाल सरकारलाई उपलब्ध भइरहेका छन्। यसबीचमा नेपालको काठमाडौँ स्थित सम्पदाहरू लुम्बिनी, सगरमाथा र चितवन नेशनल पार्कलाई विश्व सम्पदा सूचीमा राखियो। सन् 1990 पाटनमा काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रस्टले विभिन्न मित्र राष्ट्रहरू खास गरी बेलायत, क्यानाडा र अमेरिकाबाट चन्दा संकलन गरी स्मारकहरूको संरक्षण गर्दै आइरहेको छ। त्यसै गरी जर्मनी सरकारको सहयोगमा पाटन संरक्षण तथा विकास योजना तर्जुमा भई केही महत्वपूर्ण स्मारकहरूको जीर्णोद्धार कार्यहरू भइरहेका थिए। यस योजनाले केही महत्वपूर्ण ढुंगे धाराहरूको पनि संरक्षण गरी पुनः सञ्चालन गरेको छ। जापानको निप्पन इन्स्टिच्यूट अफ टेक्नोलोजीको तर्फबाट पाटनमा इबाहा बहीको जीर्णोद्धार र पुनर्निर्माण कार्य भएको थियो। विक्रम सम्बत 2045 काठमाडौँ उपत्यका सांस्कृतिक तथा धार्मिक क्षेत्र विकास समिति खड़ा गरी उपत्यका 14 स्मारक तथा स्मारक क्षेत्रहरूको मर्मत, सुधार, रेखदेख र विकासहरू गुठी संस्थान र पुरातत्व विभागको सहयोगमा गरिरहेको छ। स्मारक संरक्षणको क्षेत्रमा भक्तपुरको 55 झ्याले दरबारको जीर्णोद्धार गर्न नेपाल सरकारको संघीय जर्मनी सरकार र सोल्टी समूह बीच सम्झौता सम्पन्न भएको थियो। यसलाई नेपालमा भएका सम्पदा विकास र संरक्षणको इतिहासमा नयाँ आयाम मानिएको थियो। यसरी भविष्यमा नेपालका प्रतिष्ठित धनीवर्ग, व्यापारी, उद्योगपतिहरूलाई राष्ट्रको सांस्कृतिक निधिहरू जगेर्ना जस्तो महत्वपूर्ण कार्यमा अग्रसर गराउन यो सम्झौता निकै उपयोगी हुने मानिएको थियो। टकिङ स्पेसमा यो रिपोर्ट सुन्नुभयो। नेपालमा सम्पदा संरक्षणमा भएका प्रयासहरूलाई समेटेर तयार पारिएको थियो। रेडियो कान्तिपुरमा तपाईँ टकिङ स्पेसको साथमा हुनुहुन्छ। मसँग आज अब निपुण श्रेष्ठसँग कुराकानी गर्नुपर्ने बेला भयो। उहाँ युनेस्कोमा कल्चर युनिट हेर्नुहुन्छ। निपुणजी, यो रिपोर्ट यहाँले पनि सुन्नुभयो, कार्यक्रममा स्वागत गर्दै म तपाईँलाई के पहिलो प्रश्न राखौं भने, यहाँ मिति र हामीलाई सहयोग गर्ने संस्थाहरूको दबदबा रह्यो यो रिपोर्टमा, र हाम्रो सम्पदा संरक्षणमा यति धेरै विदेशीको भर वा अरू कसैको भर हामीले किन पर्नु परेको होला?
सम्पदा संरक्षणलाई कसरी हेर्ने त्यसमा पनि भर पर्छ। सम्पदा संरक्षणमा बेसिकली सम्पदा भनेको एउटा कुनै भ्यालु बोकेको एउटा एलिमेन्ट अथवा ठाउँ अथवा मोनुमेन्ट, विभिन्न एलिमेन्टहरू हुन सक्छ। त्यसमध्ये पनि सम्पदा संरक्षणमा पब्लिक पार्टिसिपेसनदेखि लिएर रिसोर्सेसदेखि लिएर टेक्निकल नलेजको कुरा र ट्रेडिसनल नोहाउको कुरा सबै पर्न आउँछ। र यसरी सम्पदा संरक्षण गर्ने क्रममा बेसिकली अब हामीले हेर्ने हो भने ट्रेडिसनल नलेजको हामीमा कमी छैन। हामीसँग थुप्रो पुर्खाहरूले दिएको सम्पदाहरूमा भएको टेक्निकल नलेजहरू रिभाइभ गर्न सक्ने, त्यसलाई रिन्यू गरेर क्यापासिटी बिल्डिङ गरेर अगाडि संरक्षण गर्न सक्ने क्यापासिटी छ भन्ने कुरा चाहिँ, जस्तै पचपन्न झ्याले दरबारै बनाउँदाखेरि पनि यहीँको कालीगढीहरूले नै रेस्टोरेसनको कामहरू जुन गर्नुभयो होइन। तर यदि कुनै रेस्टोरेसनको काम भनेको एकदम जटिल काम हो, जुन चाहिँ हरेक यो संरक्षणको मूल मान्यताहरूलाई चाहिँ अपनाएर गर्नुपर्ने हुन्छ। तर सँगसँगै त्यो एउटा कस्टली एउटा त्यसले धेरै कस्ट पनि बोक्छ। जस्तै फर इक्जाम्पल अहिले हेर्यो भने यो स्वयम्भूमा प्रतापपुर यो भर्खरै गएको चट्याङले गर्दा जुन बिग्रियो, अब त्यसको अहिले चाहिँ कस्तो भने माथिल्लो भाग मात्र नभएको न तलसम्म पनि त्यसले स्ट्रक्चरल ड्यामेजहरू ल्यायो भनेपछि होल प्रतापपुर टेम्पललाई रिकन्स्ट्रक्सन गर्नुपर्ने बाध्यता आयो भने चाहिँ त्यो होल रिकन्स्ट्रक्सनको लागि जुन इस्टिमेटहरू धेरै बिग एमाउन्टमा छ। तर पनि डिपार्टमेन्ट अफ आर्कियोलोजीको सम्बन्धित टेक्निकल त्यहाँको इन्जिनियर कन्जर्भेसनिस्टहरूले चाहिँ असेसमेन्ट गरेर चाहिँ त्यसको कति लागत पर्छ भन्दा त्यो एकदमै बिग एमाउन्ट छ, जुन चाहिँ अब नेपाल सरकारले बेहोर्न सक्दैन भन्ने होइन, किनभने अहिले चाहिने बजेट अलोकेट पनि भइसकेको अवस्था छ।
यो रिपोर्ट सुन्दा सुन्दै मेरो मनमा झट्टै एउटा प्रश्न आयो, मैले तपाईँलाई सोधेँ। तपाईँसँग मुख्य कुरा गर्न मैले के खोजेको भने, कुनै पनि देशको सम्पदा है, कुनै पनि देशको सम्पदा कसरी विश्व सम्पदा बन्छ, धेरैको चासोको विषय। ल, वर्ल्ड हेरिटेजमा यो साइट पर्यो रे, यो साइट पर्यो रे, यो साइट पर्यो रे, हामी यो सुन्छौँ, हाम्रै देशमा पनि छ, हामीलाई थाहा छ, कसरी बन्छ यो सम्पदा, विश्व सम्पदा?
विश्व सम्पदा कसरी बन्छ भन्ने कुरा बुझ्नुभन्दा अगाडि विश्व सम्पदा भनेको के हो भन्ने पनि बुझ्न आवश्यक हुन्छ। विश्व सम्पदा भनेको त्यस्तो सम्पदा हो जसमा चाहिँ त्यो भ्यालु रहेको हुन्छ, जसले चाहिँ यो होल नेपालको लागि अथवा कुनै स्पेसिफिक देशको लागि मात्र नभइकन होल ह्युमेनिटीको लागि केही भ्यालु बोकेको हुन्छ। त्यसले कुनै हिस्टोरिकल स्टोरिजहरू बोकेको हुन्छ, जुन चाहिँ फ्युचर जेनेरेसनको लागि रिलेभेन्ट हुन्छ, र जुन चाहिँ हामीले हिस्ट्रीको कुरालाई हामीले इन्जोय मात्र गर्ने होइन कि, त्यसलाई चाहिँ अहिले जुन हामीले प्रिजर्भ गरेर भोलि आउने सन्ततिहरूलाई पनि त्यो हस्तान्तरण गर्नुपर्ने एउटा आवश्यकता हुन्छ। त्यसैले कुनै पनि साइट अथवा कुनै पनि क्षेत्र स्थल अथवा कुनै मोनुमेन्टहरूलाई चाहिँ विश्व सम्पदामा राख्नु अगाडि त्यसमा त्यो युनिभर्सल भ्यालु हुनु आवश्यक हुन्छ, जसले चाहिँ ह्युमेनिटीलाई रेस्पोन्स गर्छ। र त्यो भ्यालु के हो भन्ने कुरा त्यहाँको सम्बन्धित राष्ट्र, सम्बन्धित निकाय, सम्बन्धित कम्युनिटीले डिफाइन गर्नु आवश्यक हुन्छ। र त्यो भ्यालुलाई जगेर्ना गर्नु भनेको एकदम इम्पोर्टेन्ट कुरा हो। र त्यो भ्यालु यदि त्यस स्थल अथवा त्यो मोनुमेन्टमा छ भने त्यसलाई विश्व सम्पदा सूचीमा लग्ने प्रक्रिया भनेको अलि लामो र एउटा त्यसमा भएको मेकानिजमहरू प्रोसेसहरू चाहिँ त्यसलाई अप्नाउनु पर्ने हुन्छ, जुन चाहिँ सम्बन्धित जस्तै जुन यो चाहिँ वर्ल्ड हेरिटेज लिस्ट भनेको चाहिँ 1972 को वर्ल्ड हेरिटेज कन्भेन्सन मा जो राष्ट्रहरूले चाहिँ त्योसँग अनुबन्धित भएका छन् त्यो राष्ट्रहरूले चाहिँ दर्ता गर्न पाउँछ, र त्यो दर्ता गर्ने क्रममा चाहिँ त्यो सम्बन्धित राष्ट्रले चाहिँ आफूसँग भएको राष्ट्रिय जुन चाहिँ इन्टरनेसनल अथवा ह्युमेनिटीको भ्यालु बोकेको हुन्छ त्यो सम्पदाहरूको सूची चाहिँ उनीहरूले नेसनल इन्भेन्ट्रीको रूपमा फर्स्ट तयार गर्नुपर्ने हुन्छ।
एउटा कुरा जस्तै नेपालबाट जे जति विश्व सम्पदामा परेका छन् हाम्रा सम्पदाहरू कुन कुन छन् त्यसमा भ्रम के छ हामी केही बेरपछि त कुराकानी गर्छौं नै, त्योभन्दा अघि मानौ एउटा कुनै एउटा नयाँ साइट वा कुनै एउटा सम्पदा हामीलाई लाग्यो यो विश्व सम्पदामा पर्न सक्छ हामीले फरवर्ड गर्यौं, त्यसको रेखदेख यो साँच्चै पर्छ पर्दैन जुन भ्यालु हामीले बताइरहेका हुन्छौं यो साँच्चै त्यो भ्यालु बोकेको साइट हो होइन मोन्युमेन्ट हो होइन भनेर कसले चेक गर्छ?
होइन मेन कुरा म प्रोसेसमै आउँदैछु होइन, तपाईँले कुनै नयाँ साइट आउनुको लागि जुन तपाईँले नेसनल इन्भेन्ट्रीमा पाउनको लागि त देशले नै त्यो इन्भेन्ट्री तयार गर्नु पर्यो भएको सम्पदाहरूको रिसर्च गरेर त्यो इन्भेन्ट्रीलाई चाहिँ कसरी एउटा टेन्टेटिभ लिस्ट भनेर वर्ल्ड अन्तर्गत बनाएको एउटा लिस्ट छ, त्यसमा चाहिँ जुन चाहिँ एलिजिबल मोनुमेन्ट साइटहरूलाई चाहिँ नेसनल इन्भेन्ट्रीमा राखेको मध्येबाट सम्बन्धित राष्ट्रले चाहिँ टेन्टेटिभ लिस्टमा राख्नुपर्ने हुन्छ। त्यो लिस्ट भनेको चाहिँ हरेक 10 वर्षमा चाहिँ सम्बन्धित राष्ट्रले चाहिँ रिभ्यू गर्न सक्छ, र त्यो लिस्टमा परेको जुन साइटहरू छ त्यो साइटहरूलाई चाहिँ यदि नोमिनेसनमा लग्ने हो भने त्यसको लागि एउटा नोमिनेसन फाइल तयार गर्नुपर्ने हुन्छ। त्यो नोमिनेसन फाइल भनेको चाहिँ कस्तो भने त्यसमा चाहिँ त्यो प्रपर्टी के हो, त्यस कहाँ पर्छ जियोग्राफिकल लोकेसन, त्यसको भ्यालु के छ, र त्यसमा त्यो म्यापदेखि लिएर विभिन्न डकुमेन्टेसनको कामहरू आउँछ जुन चाहिँ तयार गरेर सम्बन्धित राष्ट्रले चाहिँ हाम्रो चाहिँ यो वर्ल्ड हेरिटेज सेन्टर जुन चाहिँ हाम्रो वर्ल्ड हेरिटेज सेक्रेटेरिएट भन्छ त्यसमा बुझाउनु पर्ने हुन्छ। अनि वर्ल्ड हेरिटेज सेन्टरले चाहिँ त्यो विश्व सम्पदा केन्द्रले चाहिँ त्यसमा भएको टेक्निकल कुराहरू जस्तै फर्मेट मिलाएको छ कि छैन, त्यसमा चाहिने डिस्क्रिप्सनहरू छ कि छैन, फेरि भ्यालुको कुराहरू, भ्यालु भनेको चाहिँ फेरि कस्तो छ भने वर्ल्ड हेरिटेजमा भ्यालुलाई कसरी देखाइन्छ भने त्यहाँ चाहिँ वर्ल्ड हेरिटेजमा 10 वटा क्राइटेरियाहरू छ, त्यो 10 वटा क्राइटेरियाहरूमध्ये त्यो भ्यालुले कुन क्राइटेरियालाई रेस्पोन्स गर्छ त्यो क्राइटेरिया पनि स्पेसिफाई गर्नुपर्छ, र क्राइटेरियालाई जस्टिफाई गर्ने एलिमेन्ट्सहरू के छ त त्यो जुन हामीले सेलेक्टेड मोनुमेन्ट्स हो अथवा साइटहरूमा, र त्यो साइटहरूमा त्यो भ्यालुज बोकेको त्यो एलिमेन्ट्सहरू इन्ट्याक्ट छ कि छैन है, अब त्यसमा अब कति अथेन्टिक कुराहरू जस्तो इन्ट्याक्ट छ छैन, त्यसमा म्यानेजमेन्टको सिस्टम छ कि छैन, र अहिले त के खोज्छ भने त्यो साइटलाई प्रोटेक्ट गर्नको लागि लोकल सेन्ट्रल र नेसनल लेभलमा त्यसमा प्रोटेक्सनको मेजर्स र प्लानहरू के तयार भएको छ त्यो समेत वर्ल्ड हेरिटेज सेन्टरलाई बुझाउनु पर्ने हुन्छ। त्यो त्यो चाहिँ नोमिनेसन फाइल होल प्रक्रिया भनेको धेरै लामो प्रोसेस हो,
त्यति सोचे जस्तो सजिलो पनि
छैन, अनि त्यो चाहिँ सम्बन्धित राष्ट्रको सम्बन्धित निकायले त्यो चाहिँ सम्बन्धित लोकल अथोरिटीहरू त्यहाँको कम्युनिटीको पार्टिसिपेसन गरेर त्यो म्यानेजमेन्ट प्लान मात्र बनायो भएन, किनकि त्यसमा त एउटा कमिटमेन्ट पनि चाहियो नि, त्यसमा प्रिजर्भ गर्नुपर्छ भने त्यसैले सबैको पार्टिसिपेसनमा बनाउनु पर्ने हुन्छ, र त्यो फाइल त्यहाँ पेस भइसकेपछि सेक्रेटेरिएटले त्यहाँ भएको फुलफिलनेस त्यहाँ कम्प्लिट डाटा छ कि छैन चेक गरेपछि उसले त्यसको एडभाइजरी बडी भनेर छ, त्यो एडभाइजरी बडीमा चाहिँ कस्तो भने किनभने हाम्रो वर्ल्ड हेरिटेज लिस्टमा पर्न सक्ने साइटको क्याटेगोरीहरू दुईवटा छ, एउटा कल्चरल प्रपर्टी हुनसक्छ एउटा नेचुरल प्रपर्टी हुनसक्छ, अर्को चाहिँ मिक्स प्रपर्टी भनेर कल्चरल नेचुरलको मिक्स्ड क्राइटेरिया भइकन अर्को तिनवटा क्याटेगोरी छ, त्यो कुन क्याटेगोरीमा लग्ने भन्ने कुरा पनि जस्टिफाई गरेको हुनुपर्छ, र त्यसपछि त्यो चाहिँ क्राइटेरियाले डिफाइन गर्छ, अनि त्यो सबै कुराहरूलाई चाहिँ वर्ल्ड हेरिटेज सेन्टरले चाहिँ एडभाइजरी बडीमा बुझाउँछ। अनि वर्ल्ड हेरिटेजको एडभाइजरी बडी भनेर तिनवटा छ, एउटा चाहिँ इकोमर्स भनेर इन्टरनेसनल काउन्सिल अन मोन्युमेन्ट्स एन्ड साइट्स भनेर छ, त्यो चाहिँ कल्चरल प्रपर्टीहरूलाई को लागि एडभाइजरी बडी हो भने वर्ल्ड कन्जर्भेसन युनियन भने आइयुसिएन छ, त्यसले चाहिँ नेचुरल प्रपर्टिजहरूलाई चाहिँ त्यसको इभ्यालुएसन गर्छ, र एडभाइजरी बडीले इभ्यालुएसन गरेर यदि आवश्यक परेमा त्यो भ्यालु त्यहाँ इन्ट्याक्ट छ छैन भनेर कहिले चाहिँ मिसनमा पनि आउँछ, मोनिटरिङ मिसनमा आएर जहिले पनि नआउन सक्छ, तर आवश्यकता परेमा मोस्ट अफ स्थानमा उनीहरू आउँछ, र त्यो आइसकेपछि उनीहरू एडभाइजरी कमिटी बडीले जुन इभ्यालुएसन रिपोर्ट दिन्छ त्यो चाहिँ गएर वर्ल्ड हेरिटेज कमिटीमा पेस गर्छ। वर्ल्ड हेरिटेज कमिटी भनेको एउटा इन्टर गभर्मेन्ट कमिटी हो जसमा चाहिँ 1972 को कन्भेन्सनमा एउटा मेम्बर स्टेट भएको मध्ये 21 मेम्बर स्टेटको एउटा कमिटी हो अनि त्यो कमिटीले फाइनल डिसिजन गर्छ
इभ्यालुएसन यो यहाँले होल प्रोसेस हामीलाई बताउनु भयो र धेरैको लागि चासोको विषय थियो होला र त्यसको उत्तर पनि प्राप्त भयो होला एउटा मिसकन्सेप्सन भनौँ या के भनौँ यसलाई संचार माध्यमले पनि राम्रोसँग भन्न नसकेको हो कि नेपालमा त्यो पनि काठमाडौँ उपत्यकाभित्र मात्र सातवटा विश्व सम्पदा सूचीमा परेका हाम्रा सम्पदाहरू छन् भनेर हामी सबैले बुझेका छौं सरदर इन्फर्मेसन सोसाइटीमा यही गएको छ वास्तविकता के हो र कुनै पनि देशको सम्पदा अब विश्व सम्पदा सूचीमा परिसकेपछि त्यो देशले विश्व सम्पदा सूचीमा परेका उसको सम्पदालाई ध्यान दिनुपर्ने कुराहरू के हुन्छ स्पेसल अटेन्सन र केयर के गर्नुपर्छ म ब्रेकपछि यहाँसँग कुराकानी गर्छु यहाँहरू टकिङ स्पेसको साथमा हुनुहुन्छ श्रोता रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा आज मसँग युनेस्को कल्चर युनिट हेर्ने निपुण श्रेष्ठ स्टुडियोमा हुनुहुन्छ आइम्याप सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा यस कार्यक्रमलाई यहाँले सुन्दै हुनुहुन्छ हामी ब्रेकमा जान्छौं ब्रेकपछि फर्केर आउँदा सुन्दै गर्नुहोला अन्य धेरै महत्वपूर्ण विषयमा कुराकानी हुन बाँकी नै छ रेडियो कान्तिपुरमा टकिङ स्पेसलाई सार्वजनिक स्थलहरूको संरक्षणको बारेमा हामीले सोचेका छौं त आजैबाट सोचौं केही गरौं
अ सोशल इनिसिएटिभ बाइ आइम्याप सोशल साइन्स बाहा एन्ड फोर्ड फाउन्डेशन
रेडियो कान्तिपुरमा टकिङ स्पेसको साथमा हुनुहुन्छ हरेक शनिबार बिहान 9 बजेको कान्तिपुर डायरी र ट्राफिक अपडेटपछि 10 बजेसम्म आइम्याप सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा म राजेश पाण्डेको साथमा यस कार्यक्रमलाई सुन्दै आइराख्नु भएको छ यहाँहरूले हामी पब्लिक स्पेसका विषयमा कुराकानी गर्छौं सार्वजनिक स्थल र सार्वजनिक ठाउँका विषयमा छलफल कुराकानी गर्छौं र आज भने हामीले विश्व सम्पदाको संरक्षणले मात्र पनि कसरी केही महत्वपूर्ण सार्वजनिक स्थलको संरक्षण हुन सक्दछ भनेर युनेस्को कल्चर युनिट हेर्ने निपुणा श्रेष्ठजीसँग कुराकानी गर्दैछौ र यहाँलाई यसै बीचमा जानकारी गरौं यहाँहरूले फेसबुक पेजमा युनेस्को र टकिङ स्पेस युनेस्को फेसबुक पेजमा पनि आज यहाँहरूले यसका विषयमा जानकारी लिन सक्नुहुन्छ भने टकिङ स्पेसको आफ्नै फेसबुक पेज छ तपाईँ त्यहाँ गएर टकिङ स्पेससँग नजिक रहन सक्नुहुन्छ र यसको काम कारवाही नजिकबाट निहाल्न सक्नुहुन्छ हुन त निकै नौलो र आवश्यक विषय टकिङ स्पेसले उठाउने गरेको छ यहाँहरूलाई थाहा छ अघि ब्रेकभन्दा अघि हामीले जुन कुराकानी गर्दैथ्यौं निपुणाजी यो सातवटा विश्व सम्पदा त्यो पनि काठमाडौँ भ्यालीमा मात्रै छ भन्ने खालको कुरा छ यो सत्य हो
यो अलिकति नमिल्ने कुरा नै हो किनभने मैले पनि अरू ठाउँहरूमा कहिलेकाहीँ सुनेको छु नेपालमा चाहिँ 8 वर्ल्ड हेरिटेज प्रपर्टी छ 7 काठमाडौँमा एउटा चाहिँ लुम्बिनी गरेर भन्ने छ वास्तवमा चाहिँ के हो भने हाम्रो नेपालमा चाहिँ जम्मा 4 वर्ल्ड हेरिटेज प्रपर्टिजहरू छन् तीमध्ये 2 कल्चरल प्रपर्टी छ र 2 नेचुरल प्रपर्टी छ 2 कल्चरल प्रपर्टीमा चाहिँ मध्ये एउटा काठमाडौँ भ्याली पर्छ एउटा लुम्बिनी पर्छ तर काठमाडौँ भ्यालीलाई पनि हामीले मोर डिटेल हेर्दाखेरि चाहिँ ओ होल काठमाडौँ भ्याली नै वर्ल्ड हेरिटेज प्रपर्टी नभइकन काठमाडौँ भ्यालीभित्र भएको 7 प्रोटेक्टेड मोनुमेन्ट जोनहरू छ जस्तै काठमाडौँ हनुमान ढोका दरबार स्क्वायर पाटन दरबार स्क्वायर भक्तपुर बौद्धनाथ स्वयम्भु पशुपति र चागुनायन त्यसमा पनि स्पेसिफिक वर्ल्ड हेरिटेज प्रपर्टीको बााउन्ड्री भएको सर्टेन मोनुमेन्ट जोनको सर्टेन क्षेत्रहरू मात्र वर्ल्ड हेरिटेज प्रपर्टी पर्दछ र नेचुरल प्रपर्टीमा चाहिँ सगरमाथा नेसनल पार्क र
चितवन नेसनल पार्क 2
चाहिँ पर्छ र हरेकको प्रपर्टी एरियाहरू चाहिँ अब सम्बन्धित निकायले चाहिँ जस्तै अब कल्चरल प्रपर्टिज हो भने डिपार्टमेन्ट अफ आर्कियोलोजी पुरातत्व विभाग र नेचुरल प्रपर्टिज हो भने डिपार्टमेन्ट अफ नेसनल पार्क एन्ड वाइल्ड लाइफ कन्जर्भेसनले चाहिँ त्यसको सर्टेन प्रोटेक्सन म्यानेजमेन्टहरूको जिम्मेवारी वहन गरियो
हेर्नुहोस् न टकिङ स्पेसमा आज हामी जुन उद्देश्य लिएर कुराकानी गर्दैछौ नि यदि काठमाडौँ उपत्यका लुम्बिनी वा सगरमाथा यतापट्टि यो अर्को पनि एउटा होइन यो कुन भन्नुभयो चितवन होइन यतिलाई मात्रै पनि संरक्षण गर्दाखेरि यसलाई यदि वर्ल्ड हेरिटेजको एंगलबाट पनि संरक्षण गर्ने हो भने केही महत्वपूर्ण सार्वजनिक स्थलहरूको पनि संरक्षण त भयो नि तर हामी त खोला नालादेखि लिएर मठ मन्दिरदेखि लिएर बाटोघाटो सबैको कुराकानी गर्दैछौ ठिक छ अब यो विश्व सम्पदा सूचीमा परिसकेपछि कुनै पनि देशले उसको सम्पदा विश्व सम्पदा सूचीमा परिसकेपछि ध्यान दिनुपर्ने कुराहरू के हुन्छ? एउटा युनेस्को वा यो जुन विश्व सम्पदा सूचीमा जुन युनिटले घोषणा गर्छ वा फाइनल डिसिजन दिन्छ, उसको केही एउटा प्रिन्सिपल गाइडलाइन्स वा स्ट्यान्डर्ड्स केही त हुन्छ होला, के हुन्छ त्यसलाई पालना?
वर्ल्ड हेरिटेज कन्भेन्सन डकुमेन्टसँगै एउटा अपरेसनल गाइडलाइन्स भनेर वर्ल्ड हेरिटेज कन्भेन्सनको एउटा कम्प्लिमेन्टरी डकुमेन्टको रूपमा छ, जसमा चाहिँ हरेक प्रक्रियाहरू नोमिनेसन कसरी गर्नुपर्छ, प्रोटेक्सन मेजर्सहरू कसरी कुन हिसाबले अप्नाउनु पर्ने आवश्यकता हुन्छ भन्ने कुराहरू पुरा त्यो गाइडलाइन्समा एउटा लेखेको हुन्छ। र त्यो गाइडलाइन्सको बारेमा चाहिँ हामीले समय समयमा चाहिँ युनेस्कोले सम्बन्धित निकायहरूलाई चाहिँ अवेर गर्नको लागि चाहिँ प्रयत्न गर्दैछौँ। तर पनि त्यो गाइडलाइन्समा भएको कुराहरू अलिक टेक्निकल कुराहरू भएको हुनाले त्यसलाई चाहिँ सहयोग गर्न चाहिँ एकदम आवश्यक हुन्छ होइन। बेसिकली टेक्निकल बेसिकली त्यहाँ चाहिँ कस्तो भने, जस्तै अब हामीले कुनै पनि कुरामा म्यानेजमेन्ट प्लान भनेको के हो, प्रोटेक्सन गर्नुपर्छ, प्रोटेक्सन कसरी गर्नुपर्छ भने प्रोटेक्सन गर्नको लागि केलाई गर्ने, त्यो भ्यालु जसको आधारमा चाहिँ भ्यालु र त्यससँग सम्बन्धित क्राइटेरिया जसको आधारमा चाहिँ वर्ल्ड हेरिटेज लिस्टमा परेको छ भने त्यो भ्यालुलाई संरक्षण सम्वर्धन र प्रमोसनदेखि लिएर त्यसमा हुने कुनै थ्रेटहरू आउँछ भने त्यो थ्रेटलाई पनि कसरी एड्रेस गर्ने भन्ने कुराहरू सबै कुराहरू म्यानेजमेन्ट प्लानले एड्रेस गर्नुपर्ने हुन्छ। र त्योसँग सम्बन्धित निकायहरू जस्तै सेन्ट्रल अथोरिटी बाहेक लोकल गभर्मेन्ट अथोरिटी म्युनिसिपालिटीहरू भयो, अनि विभिन्न ठाउँहरूमा तपाईँले अघि नै भन्नुभयो पशुपतिमा पशुपति एरिया विकास पशुपति विकास कोष छ, जस्तै बौद्ध अथवा सुइमुमा हेर्ने हो भने त्यहाँको लोकल कम्युनिटीहरूले पनि त्यहाँ मेन्टेनेन्स र म्यानेजमेन्टमा कामहरू गरिरहेको छ भने त्यो सबैको संलग्नतामा चाहिँ कसरी प्रोटेक्ट गर्न सक्छ भनेर चाहिँ त्यहाँ चाहिने निर्देशिकादेखि लिएर बायोलजहरू त्यो सबै कुराहरू चाहिँ राष्ट्रले
भनौँ न, यो जुन स्ट्यान्डर्ड छ यसो गर्नुपर्छ, यति सफा राख्नुपर्छ, यति प्रोटेक्टेड, यति सिक्योर सिक्योरिटीको कुराहरू सबै कुरा आयो। तर कुनै एउटा देशले उसको सम्पदा सूचीमा विश्व सम्पदा सूचीमा परेको उसको सम्पदाको संरक्षण त्यो स्ट्यान्डर्डमा रहेर गर्न सकेन भने अब के हुन्छ?
त्यो किनभने यो जति सम्पदाहरू सूचीमा रहन्छ त्यो राष्ट्रको दायित्व के हुन्छ भने समय समयमा त्यो सम्पदाको संरक्षणको स्ट्याटस के छ भनेर बेला बेलामा चाहिँ कमिटीलाई रिपोर्ट गरिराख्नुपर्ने आवश्यकता हुन्छ। र त्यो रिपोर्ट मोनिटरिङ डेली एक्टिभिटिजहरूको मोनिटरिङ रिपोर्टिङको कामहरूको साथसाथै कस्तो हुन्छ भने वर्ल्ड हेरिटेज कमिटीमा कुनै सम्बन्धित निकायले मात्र होइन कुनै पब्लिक अथवा इन्डिभिजुअल बडी अथवा कुनै एनजिओले पनि त्यहाँ कुनै थ्रेट छ भने त्यो कुरा रिपोर्ट दिन सक्छ र त्यो आधारमा चाहिँ त्यो कुरा ठिक हो कि होइन भनेर भेरिफाई पनि।
यसरी हेरौँ न, नेपालमै पनि केही समय अगाडि हामीले के सुन्यौँ भने हाम्रो विश्व सम्पदा जुन स्ट्यान्डर्डमा रहनुपर्ने हो त्यो रहेन, अलि गठीबज्र भयो, दिनानुदिन त्यो क्षीण हुँदै गयो, बिग्रिँदै गयो, भत्किँदै गयो भन्ने कुरा सुन्यो र एक किसिमको थ्रेट आयो, यदि यसलाई यो स्ट्यान्डर्डमा नराख्ने हो भने हामीले फेरि पुनर्विचार गर्नुपर्ने हुन्छ है। त्यो पुनर्विचार भनेको के हो, के हुन्छ फेरि त्यसलाई विश्व सम्पदा सूचीबाट हटाइन्छ वा के हुन्छ?
यस्तो हुन्छ किनभने त्यो रिपोर्टिङहरूको आधारमा र उनीहरूले आवश्यकता परेमा साइटमा मोनिटरिङ मिसनहरू पनि पठाइरहेको हुन्छ र त्यो आधारमा चाहिँ त्यहाँ भएको थ्रेटहरू के हो र त्यो थ्रेटहरूलाई चाहिँ अब राष्ट्रले कसरी एड्रेस गरिरहेको छ, न वास्तै गरेको छैन अथवा कुनै डिग्री, किनभने थ्रेट भनेको त हरेक हाम्रो वर्ल्ड हेरिटेज साइट काठमाडौँ नेपालमा मात्र होइन भइकन हरेक विश्वमा चाहिँ त्यो च्यालेन्जेसहरू छ र त्यो च्यालेन्जेसहरू कुनै एउटा स्थिर च्यालेन्ज नभएकन समय अनुसार परिवर्तन हुँदै जाने च्यालेन्जेस भएकन त्यो च्यालेन्जलाई एड्रेस गर्ने मेकानिजमहरू सम्बन्धित निकायहरूले एड्रेस गरेको छ कि छैन त्यो पनि उनीहरूले कन्सिडर गर्छ र यदि दुईवटा कुरा छ, यदि त्यसलाई मिट हुन सकेन भने एउटा डेन्जर लिस्टमा राख्नको लागि उनीहरूले चाहिँ त्यो डेन्जर लिस्टमा राख्ने भनेको दुईवटा कुरा छ, एउटा चाहिँ कस्तो भने कुनै कन्ट्रीहरूले चाहिँ डेन्जर लिस्टमा राख्यो भने चाहिँ त्यो चाहिँ अलिकति आफ्नो साइटहरू चाहिँ एकदम डिग्रेड भएको त्यसलाई म्यानेजमेन्ट गर्न नसकेको अवस्था पनि देखाउन सक्छ। तर वास्तवमा डेन्जर लिस्टमा राख्नु भनेको दुई प्रकारले वर्ल्ड हेरिटेज कमिटीले चाहिँ कसरी हेर्छ भन्दाखेरि डेन्जर लिस्टमा राखेमा त्यसमा चाहिँ एउटा सर्टेन अटेन्सन इन्टरनेसनल कम्युनिटीको
सुधार
गर्नको लागि चाहिँ इन्टरनेसनल कोअपरेसनको लागि पनि त्यसले चाहिँ एड्रेस गर्ने हुँदाखेरि अब त्यसमा भएको थ्रेटहरूलाई चाहिँ कसरी अब किनभने त्यो थ्रेटहरू चाहिँ कहिले कहीँ हुन्छ नि लोकल मात्र नभएकन त्यसलाई चाहिँ अलिकति इन्टरनेसनल सजेसनको पनि आवश्यकता हुन्छ, त्यो अवस्थामा चाहिँ इन्टरनेसनल कम्युनिटीको सहयोगको लागि चाहिँ यो कन्भेन्सनको
मैले भनेको वर्स्ट केस सिनेरियो के हुन सक्छ निकालिदिने सक्ने सम्भावना
डेन्जर लिस्टमा उनीहरूले राख्छ होइन डेन्जर लिस्टमा राखिसकेपछि त्यो डेन्जर लिस्टमा सर्टेन कुराहरू जुन कुराले गर्दा त्यो भ्यालुलाई छेट भएको छ त्यसलाई चाहिँ एड्रेस गर्ने कामहरू सर्टेन समयसम्म उनीहरूले के त्यसमा इम्प्रुभ देखिएन भने उनीहरूले डिलिस्ट पनि
गरिदिन सक्छन् होइन ठिक छ म केही बेरपछि यहाँसँग निपुणजी के विषयमा कुरा गर्छु भने जुन नेपालमा कति विश्व सम्पदा सूची छन् हामीले कुराकानी गर्यौँ तर संसारमा कति छन् र कुन कुन शीर्षकमा छन् यसका विषयमा म कुराकानी गरौँला यहाँहरू टकिङ स्पेसको साथमा हुनुहुन्छ रेडियो कान्तिपुरमा र यहाँहरूलाई जानकारी गराउँ हामी फेसबुकमा पनि छौं टकिङ स्पेस र यसको गतिविधि तपाईँले फेसबुकबाट पनि जानकारी लिन सक्नुहुन्छ अहिले ब्रेकको टाइम ब्रेकपछि फर्केर आउँदा हामी हेरौँ त संसारभरि के कति विश्व सम्पदा सूचीमा परेका सम्पदाहरू छन् र कुन कुन हेडिङ्समा छन् ताकि भोलिका दिनमा नेपालबाटै हामीले विश्व सम्पदाको लागि हाम्रो सम्पदालाई अगाडि सार्दा ती हेडिङ्समा म्याच गर्छन् गर्दैनन् यसले गर्दाखेरि पनि हामीलाई सजिलो होला अहिले ब्रेकको टाइम
सार्वजनिक खुला स्थलहरूको उचित व्यवस्थापन गर्नु हरेक नागरिकको कर्तव्य हो यसका लागि आजैबाट जुटौं केही गरौं
अ सोशल इनिसिएटिभ बाई आइम्याक सोशल साइन्स बाहा एन्ड फोर्ड फाउन्डेशन
रेडियो कान्तिपुर सुन्दै हुनुहुन्छ अझै पनि यो टकिङ स्पेस हो हरेक शनिबार बिहान 9 बजेको कान्तिपुर जारी र ट्राफिक अपडेटपछि 10 बजेसम्म आइम्याप सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा सुन्दै आइराख्नु भएको छ म राजेश पाण्डेको साथमा आज हामीले पब्लिक स्पेसको संरक्षणलाई विश्व सम्पदाको संरक्षणसँग जोडेर हेर्दैछौ महत्वपूर्ण कुरा र हाम्रो देशमा भएका विश्व सम्पदाको संरक्षण मात्रले पनि केही महत्वपूर्ण सार्वजनिक स्थलको संरक्षण हुन सक्दछ यस्तो सार्वजनिक स्थल जसले संसारमा हाम्रो नाम राखेको छ युनेस्को कल्चर युनिट हेर्ने निपुणा श्रेष्ठ आज मसँग स्टुडियोमा हुनुहुन्छ निपुणाजी अघिको कुरा जुन हामीले नेपालमा कति छन् त कुरा गर्यौं संसारमा यसको संख्या कति छ कुन कुन हेरिङमा छ हामी सबैलाई यो नलेजको लागि पनि यहाँले भनिदिनु पर्यो
हजुर अहिलेसम्म विश्वभरमा 936 प्रपर्टिजहरू चाहिँ विश्व सम्पदा सूचीमा संस्कृत भएका छन् अनि तिनीहरू चाहिँ दुईटै कल्चरल र नेचुरल र मिक्स प्रपर्टिजको क्याटेगोरीमा छ होइन जस्तै अब 725 कल्चरल प्रपर्टीमा छ भने 183 चाहिँ नेचुरल र 28 जति चाहिँ मिक्स्ड प्रपर्टिजको
936 जुन कुरा गर्नुभयो नि यहाँले यो 936 बढेर 1000 वा 1200 2000 हुन सक्ने चान्सेस हुन्छ
हुन सक्छ तर त्यो संख्यामा मात्र जोड दिने कुरा त रहेन किनभने कस्तो भने संख्या पनि यो युनेस्कोले चाहिँ कस्तो यो 1994 चाहिँ एउटा ग्लोबल स्ट्राटेजी के भनेर ल्यायो भने त्यो लिस्टहरू चाहिँ एउटा ब्यालेन्स रूपमा चाहिँ डिस्ट्रिब्युट भएन र त्यसको चाहिँ एउटा डाइभर्सिटी अफ त्यो जुन भ्यालुज यो आउटस्ट्यान्डिङ युनिभर्सल भ्यालु जुन भन्छौँ त्यो पनि एउटा डाइभर्स खालको हुनु पर्यो भन्ने हिसाबले चाहिँ उसले चाहिँ बेसिकली प्रायोरिटी अहिले के दिएको छ भने मोर रिप्रेजेन्टेटिभ लिस्ट आउनु पर्यो
जस्तै यो डाइभर्सिटी भन्नाले यहाँ के
जस्तै अब कुनै एउटा मोनुमेन्टल साई कुनै एउटा मोनुमेन्ट्स अथवा किनभने त्यो क्राइटेरियालाई डिफाइन गरेको विभिन्न अन्तर्गत कुनै मोनुमेन्ट्स हुनसक्छ कुनै एकदमै ह्युमन हिस्टोरिकल कुराहरूलाई लिएर हुन्छ रिलिजियस कुराहरूलाई लिएर हुनसक्छ र त्यो ह्युमन र नेचरसँगको इन्टरेक्सनको कुरालाई लिन्छ त्यसबाट उत्पत्ति भएका हुनसक्छ नेचुरल अथवा
यसरी क्लियर गरिदिनुहोस् न अघि हामीले अफ एयरमा कार्यक्रम तयारी गरिरहँदाखेरि यहाँले मलाई होल नेपालको म्याप त्यसमा अब जान सक्ने कुराहरू देखाउनु भएको थियो नि त्यो एकपटक निकाल्नुहोस् तपाईँलाई पनि सजिलो होला जस्तै यो जुन तपाईँसँग पेपर छ नि यसबाट हामीलाई क्लियर गरिदिनुहोस् न जस्तो चारवटा वर्ल्ड हेरिटेजेस र काठमाडौँमा अरू पनि छन् भनेर हामीले कुराकानी गरिसक्यौँ यसमा क्लियर भयो बाँकी जुन नेपालले पठाउन सक्ने सम्भावना छ नि जुन युनेस्कोले खोजिराखेको छ नि त्यसलाई मिट गर्ने ठाउँ कुन कुन छन् नेपालबाट
हजुर अहिलेसम्म नेपालको टेन्टेटिभ लिस्टमा चाहिँ 15 साइटहरू छ 1996 साइटहरू र बाँकी साइटहरू चाहिँ 2008 चाहिँ टेन्टेटिभ लिस्टमा यहाँबाट पठाएको थियो होइन. तीमध्ये जस्तै अब हाम्रै वर्ल्ड हेरिटेज प्रपर्टीको कुरा गर्दाखेरि पनि काठमाडौँ भ्यालीभित्रको सातवटा मोनुमेन्ट जोन हेऱ्यो भने त्यहाँ चाहिँ मेडिभल आर्किटेक्चरदेखि लिएर जुन बौद्ध र हिन्दू धर्म सम्बन्धित विभिन्न आर्किटेक्चर क्रिएसनहरू मात्र नभइकन सर्टेन प्रपर्टी एरियाहरूले त होल लिभिङ एरियालाई पनि कभर गरेको छ, लिभिङ अर्बन फेब्रिक पनि छ त्यहाँ होइन. त्यो बाहेक यदि हामीले लुम्बिनी हेऱ्यौँ भने लुम्बिनीमा आर्किटेक्ट जुन आर्कियोलोजिकल रुन्सहरू छ जसले चाहिँ त्यहाँको बुद्ध जन्मेको ठाउँलाई चाहिँ एउटा टेस्टिफाई गरेको छ भने त्यसको अर्कै भ्यालु छ त्यहाँ र त्यसमा पनि फरक त्यसको डाइभर्सिटी छ. तर अरू त्यो यो भयो त वर्ल्ड हेरिटेज लिस्टमा भएको कुरा. वर्ल्ड हेरिटेजको टेन्टेटिभ लिस्टमा भएका साइटहरू जस्तै लोमाङथाङ अनि मुक्तिनाथको गुफाहरू भयो, सिङ्जा भ्याली अनि दैलेखको भ्रुति टेम्पल कम्प्लेक्स, तिनौरा कोट र रामाग्राम चाहिँ सकेसम्म लुम्बिनीसँग एसोसिएट भएर सिरियल लुम्बिनीसँग जान सक्ने पोटेन्सियल साइटको रूपमा रहेको छ. त्यस्तै काठमाडौँ भ्यालीको वरिपरि हेर्ने हो भने गोर्खा, नुवाकोट, साँखु, पनौती, खोकना, कृतिपुर ती साइटहरू चाहिँ टेन्टेटिभ लिस्टमा छन् भने अर्को चाहिँ पूर्वमा गएर राम जानकी मन्दिर पनि
भन्दैछ.
अब हामीले कुनै पनि टेन्टेटिभ लिस्टमा परेको कुन साइटलाई अगाडि बढाउने भन्ने कुरा एउटा त सम्बन्धित निकायले कसरी त्यसलाई म्यानेज गर्न सक्छ र भन्ने कुरामा पनि भर पर्छ. र अर्को कुरा चाहिँ लिस्टमा हुँदाखेरि हामीले जस्तै अब मेडिभल आर्किटेक्चरकै कुनै एउटा भ्यालु भएको साइट अथवा मोनुमेन्टलाई अगाडि बढाउने कि कुनै एउटा डिस्टिङ साइट जस्तै अब तपाईँले लोमाङथाङ हेर्नुभयो भने त्यसमा बेस्ट प्रिजर्भ तिब्बतन सिटीको एउटा नमुनाको रूपमा पाउनुहुन्छ भने त्यसमा चाहिँ धेरै फरक छ त्यसको अहिले भएको लिस्ट अलरेडी लिस्टमा भएको साइट भन्दा रिभ्यू गर्दाखेरि कसरी त्यसलाई चाहिँ डाइभर्स हाम्रो देशमा भएको पनि विभिन्न सम्पदाहरूमध्ये पनि डाइभर्स रिप्रेजेन्ट गर्ने कुन चाहिँ हुन सक्छ.
अघि एउटा कुरा भन्दै हुनुहुन्थ्यो नि जसरी यसको यसको डेन्सिटीको कुरा गर्दाखेरि पनि विकसित राष्ट्रहरूमा यो अनइभन छ भन्ने खालको कुरा आयो नि. विकसित राष्ट्रमा वर्ल्ड हेरिटेजेसको काउन्ट वा नम्बर अलि बढी, यो उतापट्टि डेन्स र यतापट्टि यो इस्टमा खास गरी यसको संख्या कम, यो साँच्चै हो?
हजुर, बेसिकली चाहिँ धेरै वर्ल्ड हेरिटेज कन्भेन्सन आएदेखि जुन दर्ता हुने क्रम सुरु भयो सुरुमा चाहिँ यो डेभलप कन्ट्रिजहरूमा चाहिँ बढी त्यसको लिस्टिङको प्रोसेसहरू चाहिँ आएको देखिन्छ. र यो यो मेन कारण चाहिँ मैले विचार गर्दा चाहिँ दुईवटा जस्तो लाग्छ. एउटा चाहिँ कस्तो भने त्यो वर्ल्ड हेरिटेजसँग सम्बन्धित कन्भेन्सनको बारेमा जानकारी, त्यसमा भएको गाइडलाइन्सहरूलाई कसरी पालना गर्ने भन्ने टेक्निकल जुन त्यसको मेकानिजमको कुराहरू त्यसको बारेमा अवेरनेस यो एरिया जुन हाम्रो यो डेभलपमेन्ट अथवा यो इस्टर्न साइडमा कम भएको एउटा र त्यसलाई कसरी प्रोसेसमा अगाडि बढाउन सकिन्छ भन्ने कुरामा यो जुन क्यापासिटी बिल्डिङको कुराहरू आउँछ होइन, जसमा चाहिँ अब युनेस्कोले सहयोग गर्दै आएको छ हाम्रो सम्बन्धित निकायहरूलाई यो त्यो कुराहरूमा चाहिँ अलिकति अवेरनेस चाहिँ गभर्मेन्टदेखि गभर्मेन्टको सम्बन्धित निकायमा त छ तर सम्बन्धित निकाय बाहेक अरू लाइन एजेन्सीहरू जस्तै अब डिपार्टमेन्ट अफ रोड हुनसक्ला, जस्तै अब अरू खानेपानी बिजुलीदेखि लिएर अब जस्तै अब नेचरल प्रपर्टीमा हो भने त्यहाँ अरू इन्भाइरोमेन्टको कुराहरू आउँछ भने त्यो सबै कुराहरू भनेको विभिन्न लाइन मिनिस्ट्री अथवा सम्बन्धित निकायहरूले चाहिँ बुझ्नुपर्ने हुन्छ. त्यो अवेरनेसको लेभल चाहिँ एउटा सेन्ट्रल अथोरिटी मात्र नभएको सबै निकायहरू र पब्लिकसम्म जानुपर्ने हुन्छ र त्यो कसरी म्यानेज गर्न सक्छ त्यो पब्लिक अवेरनेसदेखि लिएर र कोअर्डिनेसनको कुराहरू चाहिँ मिल्नु एकदम आवश्यक हो.
नेपुनाजी, आज हामीले यो विश्व सम्पदा र हाम्रो पब्लिक स्पेसलाई सँगसँगै जोडेर कुराकानी गर्यौँ र विश्व सम्पदाका विषयमा यहाँले यति धेरै जानकारी दिनुभयो. श्रोताका लागि पनि कतिपय कुरा त नयाँ कुरा भयो होला आज स्टुडियोमा आइदिनु भयो टकिङ स्पेसको लागि भनेर.
धन्यवाद.
हुनुहुन्थ्यो निपुणा श्रेष्ठ, युनेस्को कल्चर युनिट हेर्नुहुन्छ उहाँले युनेस्कोमा. आइम्याप, सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा टकिङ स्पेसलाई यहाँहरूले हरेक शनिबार बिहान 9 बजेको कान्तिपुर डायरी र ट्राफिक अपडेट पछि 10 बजेसम्म सुन्दै आइराख्नु भएको छ. म राजेश पाण्डेको साथमा आजलाई करिब करिब कुराकानी यति नै. अर्को हप्ता हाम्रो भेटघाट हुनेछ, तर यस बीचमा तपाईँ टकिङ स्पेससँग कुनै पनि किसिमले नजिक रहन चाहनुहुन्छ भने टकिङ स्पेसलाई फेसबुकमा पनि प्राप्त गर्न सक्नुहुन्छ. आज हामीलाई सुनिदिनु भयो यहाँहरू सबैलाई धन्यवाद. अर्को हप्ता हाम्रो भेटघाट हुनेछ. नमस्कार.